खुदावन के जलाली नाम में आप सबकी सलामती हो। आए हम खुदावन खुदा के हजूर झुके हैं। जैसा कि बाइबल मुकद्दस में लिखा है, क्योंकि खुदा का कलाम जिंदा और मौसर और हर एक दोधारी तलवार से ज्यादा तेज और जान और रूह और बांध बांध और गूदे गूदे को जुदा करके गुजर जाता है और दिलों के ख्यालों और रादों को जांचता है। दूसरा तिमोथियस 3:16-17, हर एक सहीफा जो खुदा के इल्हाम से है, तालीम और अल्जाम और असलाह और रास्तबाजी में तरबियत करने के लिए फायदा मंद भी है, ताकि मर्द खुदा कामिल बने और हर एक नेक काम के लिए बिल्कुल तैयार हो जाए। खामोशी में खुदावंद के हुजूर झुकेंगे, अपने अपने दिल की हालत का जायजा लेंगे, अपने आप को उसके हुजूर खाली करेंगे, अपने बोझ को उसे देंगे, अपनी सारी सोचों को उसके सुपुर्द करेंगे, ताकि वो हमारा बोझ उठाए। उसने कहा कि ए बोझ से दबे हुए लोगों, मेरे पास आओ, मैं तुमको आराम दूंगा, मेरा जुआ अपने ऊपर लो, क्योंकि मैं दिल का हलीम और फरोतन हूं। खुदा बाप, तेरा शुक्र करते हैं कि तूने हमें यह वादा दिया। हर एक ईमानदार के लिए यह वादा है, पहला यूहन्ना उसका पहला बाप उसकी नामी आयत में। तेरा शुक्र करते हैं आज के तेरे खुदाम खुदा बरकत भरे खुदाम खुदा दिन के लिए जो तूने बख्श दिया है, और ये दिन सूरज हर एक चीज जाहिर करती है कि तू हर चीज पर इख्तियार रखता है। और खुदावन, तेरा शुक्र करते हैं कि हम जिंदा हैं, और ये इस बात की गवाही है कि तू ने हमें एक और दिन दिया है कि जमीन पर तेरे बेटे खुदावन यीशु मसीह के बारे में सीखें। सो हम सबको बड़ी हिकमत और दनाई दे, और सारा जलाल तेरे बेटे खुदावन यीशु मसीह के नाम को मिले। यीशु के नाम में ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकाले नए अहदनामा में से लूका तबीब की मार्फत लिखी गई खुदावंद यीशु मसीह की अंजील, उसका 19वां बाब। 19वें बाब में से हम 11वीं आयत में से जो तमसील के बारे में सीख रहे हैं, मैंने आपको पहले भी बताया कि जब हम लफ्ज तमसील का देखते हैं, तो जब हम इसकी वजाहत को जब हम इसका मतालिया करते हैं लफ्ज तमसील का, तो मतलब निकलता है कहावत, मतलब निकलता है कि कोई भेद की बात कहना, कहना कुछ लेकिन मतलब कुछ। और यीशु मसीह का ये नाम है, यीशु मसीह के लिए ये नबूवत की गई पुराने अहदनामा में कि वो तमसीलों में कलाम करेगा। इसीलिए बाइबल मुकद्दस में, खासकर नए अहदनामा में, यीशु मसीह ने 4 अनाजील में, मत्ती मरकस लूका और यूहन्ना की अंजील में 32 तमसीलों को कहा है, और उनके पीछे एक गहरा भेद है। सो 11वीं आयत में यूं लिखा है, जब वो इन बातों को सुन रहे थे, यानी कि शगिर्द और सारी भीड़, तो उसने एक तमसील भी कही, इसलिए कि यरूशलम के नजदीक था और वो गुमान करते थे कि खुदा की बादशाही अभी जाहिर होना चाहती है। यीशु मसीह ने एक तमसील कही क्योंकि यरूशलम के नजदीक था। हम पहले इस पर सुन चुके हैं, सीख चुके हैं कि यीशु मसीह यरूशलम के नजदीक है, और जब हम 3 बाप आगे पढ़ते हैं तो बाप 24 और 23 के दरमियान हम देखते हैं कि यीशु मसीह रूमी हुकूमत के हवाला किया जाएगा, और उसके कौम के बुजुर्ग फकी फरीसी रब्बी और सारे काहिन यीशु मसीह को हैकल में लेकर जाएंगे उसे मसलूब करने के लिए। उस पर क्या करेंगे, उस पर अल्जाम लगाएंगे, और ये नविश्ता पूरा होगा कि वो गैर कौमों के हवाले किया जाएगा, उसे ठट्ठों में उड़ाया जाएगा, बेइज्जत किया जाएगा। और ये बात यीशु मसीह ने पहले ही अपने शिगिर्दों को कह दी थी। सो यीशु मसीह जानता है कि वो जिस मकसद के लिए जमीन पर आया है, वो उस मकसद को पूरा करने को है, यानी के जमीन पर आने का मकसद, पैदा होने का मकसद, जमीन पर 33 साल जिंदगी गुजारने का मकसद, क्या था कि बनी नू इंसान के गुनाहों का कफारा दे। सो यसु मसीह कुर्बान होने को जा रहा है लूका तबीब के वजाहत और बयान के मुताबिक। सो इसीलिए यसु मसीह ने एक तमसील कही, बारहवीं आयत से यह तमसील शुरू होती है। बस उसने यानी कि खुदावंद यसु मसीह ने कहा कि एक अमीर दूर दराज मुल्क को चला ताकि बादशाही हासिल करके फिर आए। आपको बताना चाहता हूं, एक अमीर आदमी जो कि खुदावंद यसु मसीह की वजाहत है, खुदावंद यसु मसीह को जाहिर करता है कि अमीर आदमी, एक बादशाह, एक रईस, क्या किस तरफ चला? दूर दराज मुल्क को चला। दूर दराज मुल्क आसमान को जाहिर करता है और यह है यसु मसीह की पहली आमद का मकसद, सलीब पर जान देना और फिर मुर्दों में से जी उठना और 40 दिन तक अपने शिगिर्दों पर, जो 120 की जमात थी उन पर जाहिर होता रहा और 10 दिन बाद जिसे ईद पैंतीकोस का दिन कहा जाता है, उससे पहले वो आसमान पर उठाया गया। और ये है दूर दराज मुल्क को जाना, जिसे यूहन्ना की अंजील 14वें बाप में भी हम देखते हैं, यसु मसीह ने कहा कि मुझे जाना जरूर है क्योंकि जब मैं जाऊंगा तो तुम्हारे लिए जगह तैयार करूंगा ताकि फिर तुम्हें आकर अपने साथ ले जाऊं। सो दूर दराज मुल्क को जाने वाला अमीर आदमी यसु मसीह है और वो आसमान पर गया, यानी कि खुदा बाप की दाएं हाथ जाकर बैठ गया। और अगली बात क्या लिखी है, बादशाही हासिल करके फिर आए। ये दूसरी आमद है जब यसु मसीह इस जमीन पर सारी कलीसिया को साथ लिए हुए आएगा और ये दूसरी अदालत है, ये दूसरी अदालत जिस पर यहां पर जिसे हम मकाशवा की किताब में देखते हैं कि वहां पर गैर ईमानदारों की अदालत की जाएगी। और ये है दूसरी आमद जिस पर जिसमें यसु मसीह आएगा। सो 13वीं आयत में हम जिस बात को सीख रहे हैं, ये इसलिए आपकी याद दहानी के लिए है क्योंकि तमासील कहना कुछ, मतलब कुछ, कहावत, ऐसा जुमला कहना, ऐसी कहावत कहनी जिसको समझने के लिए जरूरी है कि बाइबल मुकद्दस के आयात को आयात के साथ मुआजना किया जाए कि बात क्या हो रही है, तब आप सच्चाई को जान सकते हैं और खासकर रूहुल कुद्दस की रहनुमाई। सो तेरहवीं आयत में उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी। उसने नौकरों से, जैसा कि कल मैंने आपको बताया, जो लफ्ज इंग्लिश का इस्तेमाल हुआ है स्लेव, यानी के गुलाम, नौकर, खादम, खिदमत गुजार, यानी के वो शख्स जो खरीदा हुआ है दूसरों की या मालक की, बादशाह की, बादशाह की क्या करे, खिदमत करे, अपनी जिंदगी उसके लिए गुजारे। सो यहां पर जो लफ्ज नौकरों का देखते हैं, ये है हवाला हर एक मौजूदा कलीसियाई ईमानदार से मुतलका, हर एक, हम सब, जो पूरी दुनिया का यसु मसीह ने क्या दिया है, कफारा दिया है, उसने खून से हर एक की मखलसी खरीदी है। लेकिन गुलाम या नौकर तब हम बनते हैं जब उस मालक को कबूल करते हैं कि हां, उसने हमें खरीदा है, उसने हमारी क्या भरी है, कीमत भरी है। सो यहां पर जो नौकर का लफ्ज, जब हम इसको यूनानी जुबान में देखते हैं तो ये लफ्ज खादम में बदल जाता है, बंदा में बदल जाता है। सो इसी लफ्ज को जब हम रोमियो पहला बाप, जैसे मैंने आपको कल सिखाया रोमियो पहला बाप, उसकी पहली आयत में पालूस रसूल कहता है मसीह का बंदा, बिल्कुल वही लफ्ज जो यहां पर इस्तेमाल किया गया नौकरों के लिए। गलतियों पहला बाप उसकी 10वीं आयत में पालूस रसूल कहता है कि मसीह का बंदा। फिर कुलसियों पहला बाप 7 आयत में, जो के इफ्रास जो के पादरी है, उसके लिए मसीह का दयानतदार खादम, बिल्कुल मसावी लफ्ज, बिल्कुल मिलता जुलता लफ्ज, कोई उसमें उतार छुड़ा नहीं। और यकूब पहला बाप उसकी पहली आयत में भी खुदावंद यसु मसीह का बंदा यकूब। यहूदा पहला बाप उसकी पहली आयत में मसीह यसु का बंदा। پھر مکاشفہ پہلا باب پہلی آیت میں یوحنا اپنے لیے لفظ استعمال کرتا ہے مسیح یسوع کا بندہ، خداوند کا بندہ، یعنی کہ غلام، خدمت گزار، خادم، نوکر، خریدا ہوا شخص. اور آپ جانتے ہیں کہ بائبل مقدس کہتی ہے کہ یسوع مسیح نے صلیب پر اپنی جان کا کفارہ دے کے بنی نوع انسان کی مخلصی کو خریدا، اور ہم اس کے کیا ہیں؟ قرض دار ہیں. اور اس نے ہمیں خریدا ہے اور اس نے ہماری قیمت ادا کی ہے. سو یہاں پر جو لفظ ہے وہ ہے ایماندار، یعنی کہ ایمانداروں میں سے دس کو بلا کر. دس سے مراد یہاں پر نمبر کا کوئی مطلب نہیں دیا گیا، لیکن اس سے حوالہ ہے کہ ایمانداروں کو بلا کر، دس کو بلا کر انہیں دس اشرفیاں دیں. آپ کو جیسے سکھایا دس اشرفیوں سے مراد وہ چالیس نعمتیں، وہ ہر، جیسے کہتے ہیں کہ کوئی پلمبر ہے، بھائی ذوالفقار پلمبر ہے، اگر وہ کہیں پر کام کرنے کے لیے جائیں گے، پلمبر تھے اب نہیں ہیں، اب وہ خدا کے خادم پاسٹر کی حیثیت سے، مبشر کی حیثیت سے خدمت کر رہے ہیں، وہ آپ ان سے پوچھ سکتے ہیں. جیسے کہ کوئی فرنیچر کا کام کرتا ہے، کوئی بھی کام کرتا ہے، اس کے پاس اس کے اوزار ہیں کہ وہ اپنی نوکری کو، اپنے اس کام کو پایہ تکمیل تک پہنچائے. یسوع مسیح نے بھی ایمانداروں کو دس اشرفیاں، یعنی کہ یہ وہ نعمتیں ہیں، یہ وہ نعمتیں ہیں نجات پانے پر بخشے جانے والی نعمتیں، ہماری سوچ سے بڑھ کر اس نے وہ ہمیں ٹول دیے ہیں، یعنی کہ اوزار دیے ہیں مسیحی زندگی کو گزارنے کے لیے. سو یہ نعمتیں ایمانداروں کو دی گئی، اور ہر ایک ایماندار مساوی موقع، یعنی کہ ایک جیسا موقع رکھتا ہے، خواہ کوئی بیٹی ہے، بیٹا ہے، بزرگ ہے، بچہ ہے، ہر ایک کے لیے ایک جیسا موقع ہے کہ وہ یسوع مسیح کے بارے میں سیکھے، کہ وہ یسوع مسیح کے لیے زندگی بسر کرے. سو یہ ہیں وہ نعمتیں دی، اور ان سے کہا کہ میرے واپس آنے تک لین دین کرنا. یہاں پر جو واپس آنے کے لیے لفظ ہے، یہ ہے یسوع مسیح کی تخت عدالت. دو عدالتیں ہوں گی، ایک ایمانداروں کے لیے جس میں یسوع مسیح پہلے آئے گا، جس میں یسوع مسیح ایمانداروں کو، یعنی کہ کلیسیا کو اٹھایا جائے گا. یہ ہے ایمانداروں کو اٹھایا جانا، اور آسمان پر سب سے جو پہلی بات ہوگی وہ ہوگی ایمانداروں کو کیا کیا جائے گا، ان کی زندگی جو انہوں نے زمین پر گزاری ہے اس کا بدلہ دیا جائے گا، انہیں کیا دیا جائے گا، ان کی محبت جو یسوع مسیح کے لیے انہوں نے زمین پر ظاہر کی ہے اس کا اظہار یسوع مسیح، اس کو انعام انہیں دے گا. اور یہ انعامات ہم دیکھتے ہیں مکاشفہ کی ساتھ کلیسیوں میں، یہ انعامات آپ کو دیکھتے ہیں. پھر پالوس رسول کے خطوں میں پانچ تاجوں کا ذکر ہے، یہ انعامات ہیں، اور اس کے علاوہ اور بہت سی برکات ہیں جن کا بائبل مقدس میں پورے طور پر درج نہیں ہے، کیونکہ خدا جانتا ہے کہ کتنا ہمیں جاننا ہے، اس نے اتنا ہی درج کروایا ہے. سو یہ وہاں پر واپس آنا، یہ ہے یسوع مسیح کی تخت عدالت. یہاں پر صرف ایماندار ہوں گے، ایمانداروں کو کیا کیا جائے گا، انعامات دیے جائیں گے، ایمانداروں کو ان کے کاموں کا بدلہ دیا جائے گا. ہم اگلے حصہ میں جا کر ان حوالہ جات کو دیکھیں گے، لیکن آپ کو اس بات پر غور کرانا چاہتا ہوں کہ اس نے کہا میرے واپس آنے تک لین دین کرنا. لین دین ہر ایک ایماندار کی، ایک ایماندار کو ذمہ داری دی گئی ہے، ہر ایک ایماندار کو مساوی موقع دیا گیا ہے، ہر ایک ایماندار کو ہر وہ آزار دیا گیا ہے کہ مسیحی زندگی بسر کرے. جیسے جب کوئی جنگ لڑنے کے لیے جاتا ہے تو اس کو جن ہتھیاروں کی ضرورت ہوتی ہے وہ فوج اسے وہ ہتھیار دیتی ہے تاکہ وہ جنگ میں نہتھا نہ لڑے، اگر نہتھا ہوگا تو مارا جائے گا. اسی لیے خداوند خدا نے ہم ایمانداروں کو، اور دنیا میں جہاں کہیں بھی کوئی ایماندار ہے، انہیں وہ آزار دیے ہیں کے مسیحی زندگی گزاریں. سو یہاں پر لین دین سے مراد ایک ذمہ داری ہے، ایک گول ہے، ایک مقصد ہے، لیکن بہت سے لوگ نہیں جانتے. بہت سے لوگ نجات پاتے ہیں، صلیب کا پیغام سنتے ہیں، بات ختم. صلیب پر یسوع مسیح کا پیغام سنیا، بات ختم. اور اس کے بعد کیا یہی مسیحی زندگی ہے؟ ہرگز نہیں. مسیح جب صلیب پر موا تو اس کے بعد کیا ہوا؟ قبر میں اتارا گیا، جی اٹھا، اور اس نے کہا کہ جیسے میں آسمان پر اٹھایا گیا ہوں، جیسے میں جاتا ہوں پھر واپس آؤں گا. لیکن یسوع مسیح نے شاگردوں کو ایک کام کرنے کے لیے کہا، جاؤ یہودیا، سامریا اور دنیا کی حدوں تک میری خوشخبری پھیلاؤ. سو یسوع مسیح نے لین دین سے مراد ہمیں خوشخبری کا پیغام پھیلانے کے لیے یہ زندگی دی ہے. لیکن اس پیغام کو ہم کس طرح دوسروں تک پہنچا سکتے ہیں؟ جب اس دی ہوئی برکت کو استعمال کریں گے. سو آپ کی توجہ دلانا چاہتا ہوں، 40 نعمتوں میں سے کچھ باتیں آپ سے شیئر کرنا چاہتا ہوں. پہلی بات جو ہر ایک ایماندار کو حاصل ہے، خدا تک رسائی. اب جب چاہیں خدا سے بات کر سکتے ہیں، چلتے ہوئے، اٹھتے ہوئے، بیٹھتے ہوئے، لیٹے ہوئے آپ خدا سے بات کر سکتے ہیں. بہت دفعہ کہا جاتا ہے کہ جی آپ لیٹ کر دعا نہیں کر سکتے، بائبل مقدس کہیں نہیں کہتی. مثال کے طور پر اگر آپ بیمار ہیں، اگر آپ اس حالت تک ہیں کہ آپ ہل نہیں سکتے، تو کیا آپ دعا نہیں کریں گے؟ کیا خدا باپ سے بات نہیں کریں گے؟ سو جب ایسی بات سنیں تو بائبل مقدس کے آئینہ میں دیکھیں، کیا خدا ہم سے ایسی روایات یا خدا ہم سے ایسی باتیں چاہتا ہے کہ ہم پوری کریں؟ سو خدا باپ کے تخت تک ہمیں رسائی حاصل ہے. میرے ساتھ ایک حوالہ نکالیں، لین دین کریں، یعنی کہ ہم جس کام کو بزنس کرنے کے لیے، یعنی کہ کام کو پورا کرنے کے لیے، ایک مقصد کو پورا کرنے کے لیے زمین پر ہیں، وہ کیا ہے؟ مسیح کی خوشخبری دوسروں تک لے کر جائیں. سو یہ ہر ایک کو یہ قدرت، ہر ایک کو یہ اعزاز اور یہ شرف حاصل ہے اور یہ خدمت دی گئی ہے. میرے ساتھ ایک حوالہ نکالیں، کیونکہ میں بائبل میں سے بات کروں گا تاکہ جب آپ کسی سے بات کریں تو بائبل میں سے بات کریں، کیونکہ یہ وہ حتمی کلام ہے، یہ وہ اٹل سچائی ہے، اور یہ خدا کا کلام ہے، اور یہ انسانوں کی خواہش کو نہیں بلکہ خدا کی مرضی کو اور ہمیں کیا دیتا ہے؟ تعلیم دیتا ہے، ہماری اصلاح کاری کرتا ہے، ہماری تربیت کرتا ہے. لیکن جب ہم رونگ ہوں، غلط ہوں، تو ہمیں کیا کرتا ہے؟ الزام بھی دیتا ہے کہ ہم غلط راستے پر ہیں، ہمیں درست راستے پر آنا چاہیے. سو دوسرا کرنتھیوں 5 اس کی 17 آیت سے آپ کے لیے پڑھوں گا. اس لیے اگر کوئی مسیح یسوع میں ہے، یعنی کہ اگر کوئی مسیح یسوع میں ہے، یعنی کہ اگر کوئی ایماندار ہے، تو وہ نیا مخلوق ہے، یعنی کہ نئی زندگی ہے. اس کی پرانی زندگی جو کہ وہ پہلے آدم میں تھا، وہ سارا اثر ختم ہو گیا. وہ آدم میں ہوتے ہوئے اس موت سے بری ہو کر نئی مخلوق یعنی کہ یسوع مسیح میں نیا انسان بن گیا ہے، دوسرے آدم کے اختیار میں آ گیا ہے. دوسرا آدم یعنی کہ یسوع مسیح کی میراث اس کے نام ہو چکی ہے. اس پر ہم دیکھیں گے آگے چل کر بہت گہری سچائیاں، بہت پیاری سچائیاں ہیں جو ہمارے لیے حوصلہ افزائی کی بات ہے. اگر کوئی مسیح یسوع میں ہے تو وہ نیا مخلوق ہے، پرانی چیزیں جاتی رہی، یعنی کہ پرانی چیزیں، پرانی فطرت کی طاقت ختم ہو گئی، دیکھو وہ نئی ہو گئی، ہمیں ایک نئی قوت دی گئی، ہمیں ایک نیا مخلوق بنا دیا گیا، ہمیں ایک مقصد دیا گیا کہ ہم اس زمین پر زندگی بسر کریں. اور 18 آیت، اور سب چیزیں خدا کی طرف سے ہے، یہ سب نجات کی بخشش خدا کی طرف سے ہے، خدا کی نعمتیں خدا کی طرف سے ہے، نئے مخلوق ہیں آپ، خدا کی طرف سے ہیں، آپ مسیح میں اس کے ہم میراث ہیں، تو یہ خدا کی طرف سے ہے، ہماری اپنی طرف سے نہیں۔ اگر ہماری اپنی طرف سے ہے تو کچھ یہ کہ ہم گناہگار ہیں، ہم کھوئے ہوئے تھے، ہم مردہ تھے، ہمیں نجات دہندے کی ضرورت ہے، اور ہمارا صرف سادہ سا ایمان ہمیں نیا مخلوق مسیح کا ہم میراث اور ان تمام آسمانی خزانوں کا وارث بناتا ہے جب ہم لین دین کرتے ہیں، جب ہم ان برکتوں کو استعمال کرتے ہیں۔ سو سب چیزیں خدا کی طرف سے ہیں، جس نے مسیح کے وسیلہ سے، کس کے وسیلہ سے؟ مسیح کے وسیلہ سے، ہمارے اپنے وسیلہ سے نہیں، مسیح کے وسیلہ سے، یعنی کہ مسیح کے ذریعہ سے، مسیح ہی تھا جو ذریعہ کہ ہم خدا کے اس تخت تک پہنچ سکے، خدا کے اس ابدی اور خدا کے اس آسمانی خزانے کی سچائیوں اور اس میں ہم میراث ہو سکیں۔ جس نے مسیح کے وسیلہ سے اپنے ساتھ ہمارا میل ملاپ کرا لیا، یسوع مسیح کے وسیلہ سے ہماری صلح ہوئی ہے، یسوع مسیح کے وسیلہ سے بنی نوع انسان کے گناہوں کا کفارہ ہوا، کیونکہ کوئی اور راستہ نہیں تھا، کوئی اور پرانے عہد نامہ کے مطابق اتنے برے قربان کیے گئے لیکن ان کی صلح یا ان کا میل ملاب جو اب ایمانداروں کو حاصل ہے، ابدی کفارہ جو یسوع مسیح نے دیا ہے، یہ میل ملاب یسوع مسیح کے اپنے آپ کو قربان کرنے سے ہوا، اور اسی لیے بائبل کہتی ہے دیکھو وہ خدا کا برا جو دنیا کے، نہ کہ ایک دو شہر کے لوگوں کے، بلکہ دنیا کے گناہ اٹھا لیے جاتا ہے، یعنی کہ دنیا کے گناہ اس نے اپنے اوپر لے لیے، وہ جو گناہ سے واقف نہ تھا ہمارے لیے گناہ بن گیا، تاکہ ہم اس کی راست بازی، آپ کو اس کی راست بازی حاصل ہے، اسی لیے آپ کا ملاپ، آپ کی رسائی خدا باپ تک ہے، میل کرا دیا، اور میل ملاپ کی خدمت ہمارے سپرد کی۔ یہ ملاب، میل ملاب کی خدمت کیا ہے، آگے چل کر دیکھتے ہیں۔ 19 آیت، مطلب یہ ہے کہ خدا نے مسیح میں ہو کر اپنے ساتھ دنیا کا میل ملاب کرا لیا، اور ان کی تفسیروں کو، ان کی غلطیوں کو، ان کے گناہوں کو ان کے ذمہ نہ لگایا، اور اس نے میل ملاب کا پیغام ہمیں سونپ دیا۔ ہم سے مراد ہر ایک کو میل ملاب کا پیغام سونپ دیا، اور یہ پیغام کیا ہے؟ انجیل کی خوشخبری کہ خداوند یسوع مسیح پر ایمان لاؤ تو ہمیشہ کی زندگی پاؤ گے، خداوند یسوع مسیح پر ایمان لاؤ تو تم اور تمہارا گھرانہ نجات پائے گا۔ اور یہ پیغام کیا ہے؟ پالوس رسول رومیوس کا پہلا باپ اس کی 17-18 آیت میں کیا کہتا ہے؟ میں اس پیغام کا قرض دار ہوں، اور وہ پیغام کیا ہے؟ میں انجیل سے شرماتا نہیں، کیونکہ انجیل کی خوشخبری، انجیل کی خوشخبری کیا ہے؟ خدا کی قدرت ہے جو ہر ایک ایمان لانے والے کے لیے کیا پیدا کرتی ہے؟ نجات، یعنی کہ خدا تک رسائی۔ آپ کو خدا تک رسائی موجود ہے، آپ کو یہ رسائی حاصل ہے، اور یسوع مسیح نے کیا کہا؟ میرے واپس آنے تک لین دین کرنا، یعنی کہ جو زندگی آپ کو حاصل ہے، جو برکت آپ کو حاصل ہے، جو ابدی خوشی، جو خدائی خوشی آپ کو حاصل ہے، دوسروں تک پہنچانا، اور اس کے لیے کیا ہے؟ انجیل سے شرمانا نہیں۔ انجیل کا مطلب خوشخبری، گڈ نیوز۔ گڈ نیوز کیا ہے؟ خوشخبری کیا ہے؟ خداوند یسوع مسیح ہے وہ شخصیت جو ہماری خدا باپ تک رسائی کراتا ہے، اور خداوند پر ایمان لاتے وقت ہمیں یہ شرف حاصل ہوتا ہے، اور یہ اس کے فضل کے باعث ہے، اور آپ کو ایمان سے یہ حاصل رسائی ہوتی ہے۔ سو یہاں پر پالوس رسول کہتا ہے کہ تم جو نئے مخلوق ہوئے ہو، پرانی چیزیں جاتی رہیں، یعنی کہ وہ ہر طرح کی ابتری، وہ ہر طرح کے گناہ آلودہ سوچیں، ہر طرح کا، یعنی کہ آپ کو مختلف لفظوں میں کہ پرانی فطرت کا زور جاتا رہا، اب تم نئے مخلوق ہو، تم نئے بن گئے ہو، तुम्हें एक मकसद दिया गया है और वो क्या है, मसीह के लिए जीना। और उसने सिर्फ मकसद ही नहीं दिया, उसने कहा कि जैसे जैसा कि कार को जिस कंपनी ने भी तैयार किया, उसमें उन्होंने पेट्रोल भरने के लिए उनका एक गैलन, उनका क्या कहते हैं, तेल टैंक बनाया है कि जब उसका तेल खत्म हो तो वो पेट्रोल पंप पर जाकर उसे भरे और फिर वो ज्यादा से ज्यादा इस्तेमाल की जाए। इसी तरह आपके लिए खुदा तक जाने की रसाई है। जब आप टूटे हों, जब आप नाउम्मीद हों, जब आप कमजोर हों, जब आप इन बातों का सामना करें कि बाप मैंने उस भाई को, इस बहन को दावत दी लेकिन उसे नहीं सुना, तो आप अफसुर्दा, आप दिल शिकस्ता दिल, तो खुदा के पास आने के लिए खुदावंद क्या कहता है कि मेरे पास आओ, मैं तुम्हें आराम दूंगा। और अब्रानियों 4:4 उसकी 16 में क्या लिखा है, पस आओ हम फजल के तख्त के पास, यानी के खुदा के उस रहम के तख्त के पास, दलेरी से चलें ताकि हम पर रहम हो और वो फजल हासिल करें जो जरूरत के वक्त हमारी मदद कर सकता है। यानी के हर वक्त जब भी हम मुश्किल में हो वो हमारी मदद कर सकता है। और उसने हमें क्या बनाया है, एलची बनाया है। 20 कहती है, पस हम मसीह के एलची हैं। इसके लिए कोई सर्टिफिकेट, इसके लिए कोई सन्नत लेने की जरूरत नहीं। जब आप अपनी खिदमत को पहचानते हैं कि आप मुबशर हैं, किसी को सर्टिफिकेट दिखाने की जरूरत नहीं। आपका सर्टिफिकेट यह है कि आप अपने दिल में आप ये पैगाम लिए हुए फिरते हैं कि अंजील का पैगाम क्या है, अंजील से मैं शर्माता नहीं, और वो पैगाम क्या है, सलीब का पैगाम निजात पाने वालों के लिए खुदा की कुदरत है, लेकिन सलीब का पैगाम हलाक होने वालों के लिए बेवकूफी है। ये वो पैगाम है, इसके लिए किसी अदारे से, किसी और जगह से सर्टिफिकेट होने की जरूरत नहीं है। अगर आप मसीह के नुमाइंदे हैं, अगर आप मसीह के लिए जिंदगी बसर करते हैं, तो ये आपके और खुदा के दरमियान की बात है। मुझे किसी पर हक नहीं कि वो मुझे दिखाए कि ये मुबशर है। जरूरत है कि उसकी जिंदगी से वो बात नजर आए, जैसे यीशु मसीह ने इस तमसील में कहा, मेरे वापस आने तक लेन देन करना। अगर मैं बहुत सी डिग्रियां अपने पास रख लूं और मेरी जिंदगी में कुछ नजर ना आए, तो फिर वो डिग्रियां बेकार हैं। अगर मैं दुनिया को कहता फिरूं कि जी मैं बिशप हूं, मैं पादरी हूं, जी मैं ये हूं वो फो हूं, और मसीह का जो पैगाम मुझे दिया गया उसका हौसला ना पड़े बताने का, तो फिर डिग्रियां कुछ काम नहीं करेंगी। ये आपके साथ इसलिए ताकि आपकी हौसला फजाई हो, क्योंकि शरारत की रूहानी फौजें जो हमारा मुखालफ, ईमानदारों का मुखालफ, खुदा के साथ बगावत करने वाला अबलीस, वो हमारे हौसलों को तोड़ना चाहता है। इसीलिए पालूस रसूल कहता है, तुम नई मखलूक हो, तुम्हारी जिंदगी में वो पुरानी चीजें, यानी कि पुरानी फितरत का जोर खत्म हो गया है, देखो वो नई हो गई। हम इस भेद को सीखेंगे कि नई चीजें क्या हैं। सो पहली बात क्या है, खुदा तक रसाई। खुदा तक रसाई, इसमें हम मसीह में काहिन हैं, इसमें हम मसीह में, हम से मुराद हर एक मसीह में एलची है, यानी के मुबशर है, यानी के अम्बेसिडर है। क्या हम इन दी हुई बरकतों को इस्तेमाल कर रहे हैं, या फिर इस मौजूदा दुनिया की ख्वाहिशों में, रौनकों में और दूसरी चीजों में मशरूफ हैं। दुनिया में खुदा ने बहुत सी चीजें इसीलिए तैयार की हैं कि हम हर एक ईमानदार उससे लुत्फ अंदोज हो। मौसम है या और कोई भी चीज है, रुपया पैसा है या कोई और भी, और कोई भी जो हमें खुशी पहुंचाती है, जिसमें कोई भी चीज आप देख सकते हैं, अगर वो अच्छी और भलाई है खुदा की तरफ से है बाइबल मुकद्दस के मुताबिक, तो वो खुदा ने हमें मसरत और शादमान होने के लिए दी है। लेकिन क्या हम उन चीजों में इतना मसरूफ हो गए हैं कि जो गोल जो मकसद हमें दिया गया है उसे भूल चुके हैं? आज ईमानदारों की ये हालत है कि वो अपने आप को भूल चुके हैं, वो अपने आप से बेइंसाफी कर रहे हैं, वो अपने आप के सबसे बड़े दुश्मन हैं। और फिर मुंह से बात क्या निकलती है? अबलीस ने मुझे बहका दिया, झूठ, अपने आप को फरेब दे रहे हैं। हम इंसानों को फरेब दे सकते हैं, अपने आप को फरेब नहीं दे सकते। और बाइबल मुकद्दस में यीशु मसीह कहता है कि जाओ और लेन देन करो। सो पहली बात क्या है आज आपसे शेयर की, आपको तालीम दी, खुदा तक रसाई। ये खुदा तक आपकी रसाई यीशु मसीह के वसीला से हुई है। और ये सादा सी बुनियादी बात है, ये बड़ी प्यारी सच्चाई और सादा सा भेद है जो शेयर किया गया है, जो तालीम दी गई है। लेकिन क्या हम इस पर यकीन करेंगे? क्या हम इसमें जिंदगी बसर करेंगे? क्या हम अंजील से शर्माएंगे? क्या जो पैगाम हमें दिया गया है उसे दूसरों तक पहुंचाएंगे? क्योंकि इसीलिए उसने हमें जिंदगी दी है और ये जिंदगी उसकी तरफ से तोहफा है। अपने बच्चों को, अपने पड़ोसियों को, बहन भाइयों को, अपने दोस्तों को मसीह के बारे में बताने की जरूरत है कि भाई ये सच्चाई है, अगर आप इस मसीह को जो सलीब पर मुआ कबूल करेंगे तो हमेशा की जिंदगी। और कोई बात करने की जरूरत नहीं, जरूरत नहीं कि आप अपना दसवां हिस्सा लेकर आए फिर आप खुदा तक रसाई रखेंगे। जरूरत नहीं कि आप चर्च के मेंबर हो तब खुदा तक रसाई होगी। जरूरत नहीं कि आप अपने आप को खाक और राख में लबेड़ लें फिर आपको खुदा तक रसाई होगी या और रस्मों में मगन हो जाएं। नहीं, खुदा चाहता है कि वो खुशी, वो जिंदगी, जो पैगाम, जो तसल्ली, जो कुदरत, जो इत्मीनान, जो दुनिया किसी रुपए पैसे, किसी नवादरात, किसी कुंदन, किसी सोने चांदी से खरीद नहीं सकती, वो आपकी जिंदगी में झलके। और ये है वो खुदा बाप का इत्मीनान और ये पैगाम के आप खुदा तक रसाई रखते हैं। क्या आपका अब हौसला कमजोर है इस सच्चाई को सुनकर, या फिर आप दलेर हैं? क्योंकि आप मसीह यीशु में कुछ हैं, आपकी कुछ अहमियत है। मसीह के बगैर हम कुछ भी नहीं थे, लेकिन मसीह में हम कुछ हैं। खुदा बाप के बेटे और बेटियां हैं, मसीह में हम ले पालक और उसकी मेरास के वारस हैं। लेकिन ये सब बरकतें नेमतें दी गई हैं, लेकिन क्या हम इनको जानना चाहते हैं? क्या हम इन सारी बरकतों में शादमानी से जिंदगी गुजारना चाहते हैं? और ये शादमानी और ये बरकत और इन सारी सच्चाइयों तक रसाई और इनको जानने के लिए एक चीज की कुर्बानी है, और वो क्या है? वक्त। बेशक सर्दी जितनी भी हो, बेशक हम सुस्त हों कि नहीं मैं कल को चर्च चले जाऊंगी, चले जाऊंगा, लेकिन याद रखें जब भी आप चर्च में आएंगे पहले तो सुस्त होंगे, थकावट होगी, लेकिन जब आप कलामे खुदा को सुनकर उससे सेर होकर वापस लौटेंगे आप देखेंगे उसका नतीजा के कितनी बरकत आपको मिली है। हम घंटों घंटों टीवी के आगे और दूसरी चीजों में अपना वक्त गुजारते हैं। बुरा नहीं आप उन चीजों को देखें, बुरा नहीं, लेकिन अगर वो चीजें, टीवी या कोई और दुनिया की चीज आपके रास्ते में रुकावट बनती है कि आप मसीह की मर्जी को या मसीह के साथ रफाकत रखने में, मसीह के साथ रफाकत और शराकत में रुकावट का बास बनती है, तो वो टीवी है, कोई और काम है, कितना भी अहम काम है वो जहर की तरह है हमारी रूहानी जिंदगी में। फैसला आपके हाथ में है, उसने आपको बरकतें दी हैं, और सबसे बढ़कर बरकत कि आप काहिन होते हुए, एलची होते हुए जब चाहें उससे बात कर सकते हैं। और इसके लिए हवाला जात क्या है, पहला हवाला देखें, रोमियो 5 बाप उसकी 2 आयत, इफ्सियों 2 बाप उसकी 18 आयत, इफ्सियों 3 बाप उसकी 12 आयत, फिर अब्रानियों 4 बाप उसकी 16 आयत, और फिर उसके बाद अब्रानियों 10 बाप उसकी 19वीं आयत, फिर अब्रानियों 10 बाप उसकी 20वीं आयत। ये हवाला जात लिखें और इनको देखें कि आपको खुदा तक रसाई है, अहम खुदावन के हुजूर चुके हैं। खुदा बाप तेरा शुक्र हो तेरे कलाम के लिए, तेरे इत्मीनान और तसल्ली के लिए, और खुदावंद तेरी सच्चाइयों के लिए कि जो हमें मजबूर करती हैं इस बात के लिए कि तूने पहले हमसे मोहब्बत की है ताकि हम तुझसे मोहब्बत करें, और जो पैगाम और जो खुदावंद खिदमत और जो नेमतें तूने दी हैं उनके बायस खुदावंद खुदा इस जमीन पर तेरी पहचान तेरी गवाही के लिए इस्तेमाल हो। सो सुनने वालों को बड़ी बरकत दे, जो कोई भी जिस्मानी और रूहानी तौर पर मुश्किल में है खुदावंद खुदा उनकी मुश्किलों को दूर कर, यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन।